नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, वर्षायामको समयमा डेंगू संक्रमणको जोखिम उच्च हुन्छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार डेंगू रोगको संक्रमण 73 जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेका कारण डेंगूको संक्रमण बढ़न थालेको हो। पछिल्लो तथ्याङ्क अनुसार 73 जिल्लाका 1432 जनामा यो संक्रमण देखिएको छ। यस वर्ष सरदर भन्दा बढ़ी वर्षा हुने आकलन भएकाले स्वास्थ्य मन्त्रालयले मनसूनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगू रोगको संक्रमण बढ़ने आकलन पनि गरेको छ। डेंगूसँगै वर्षायामको समयमा झाडा पखला, हैजा, टाइफाइड, भाइरल जन्डिस, निमोनिया, औलो, कालाजार, रुगा खोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ। आजको अन्तरसंवादमा हामी डेंगू वर्षायाममा फैलन सक्ने सरुवा रोगहरू, स्वास्थ्य मन्त्रालयले पछिल्लो समय गरे का कामहरू लगायतका विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हस्, धन्यवाद। र यस बेला रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्णमा मेरो प्रभातकालीन नमस्कार।
डाक्टर साहब, पछिल्लो दिनहरूमा मुलुकभर डेंगूको संक्रमण बढ़दै गएको अवस्थामा यहाँले यो डेंगू संक्रमण के हो, यो संक्रमण हुँदा मानिसलाई के कस्तो असर पर्छ स्वास्थ्यमा, र यसबाट बच्न के कस्ता उपायहरू अप्नाउनु पर्छ, त्यो विषयमा भनिदिनुहोस् न।
सबैभन्दा पहिले डेंगू लामखुट्टे, अझ विशेष गरी संक्रमित लामखुट्टेको टोकाईबाट मात्रै सर्ने एक संक्रमण हो। त्यसकारणले गर्दा डेंगूबाट हामी जोगिनको लागि सबभन्दा पहिले लामखुट्टेको टोकाईबाट जोगिन सक्यौँ भने हामी त्यही भन्नाले डेंगू रोगबाट मात्र होइन, लामखुट्टेले टोकेर लाग्ने रोगहरू जस्तै डेंगू, औलो, फ्लेराइसिस, इन्सेफलाइटिस, मेनेन्जाइटिस जस्ता रोगहरूबाट पनि जोगिन सक्छौँ। त्यस कारणले गर्दा लामखुट्टेको वृद्धि विकास हुने स्थानहरू, अझ विशेष गरी डेंगूकै कुरा गर्नुपर्दा, हाम्रो घर वरपरि वा घरभित्र, चाहे त्यो एसीको पानी होस्, चाहे त्यो गमलाको पानी होस्, चाहे त्यो साना प्लास्टिकका भाँडाहरू, फ्याँकिएका भाँडाहरूमा जम्मा भएको पानी होस् वा कुनै खाल्टा खुल्टीमा जम्मा भएको पानी होस्, त्यो पानी चाहिँ हामीले चाहिँ रहन दिएनौँ, हप्ता हप्तामा सफा गऱ्यौँ, सुकाइदिउँ भने चाहिँ लामखुट्टेको वृद्धि विकास हुन पाउँदैन। र लामखुट्टेको वृद्धि विकास नभएपछि लामखुट्टे हुने र लामखुट्टेले टोक्ने कुरा भएन। त्यो लामखुट्टेले नटोकेपछि लामखुट्टेबाटको टोकाइबाट हुन सक्ने रोगहरू सबैबाट जोगिन पनि सकिन्छ। तर पछिल्लो समय जल तथा मौसम विज्ञान विभागले यो वर्ष अन्य विगतका वर्षभन्दा चाहिँ थप भन्नाले वर्षा हुने भनिसकेपछि हाम्रा वरिपरि रहेका र हाम्रा छतमा रहेका, कौशीमा रहेका, चाहे गमला होस्, चाहे भाँडा होस्, चाहे टायरहरू होस्, तीहरूमा पानी जम्मा हुने सम्भावना बढ्यो। पानी जम्मा हुने सम्भावना बढिसकेपछि अब लामखुट्टेको वृद्धि र विकास हुने सम्भावना पनि त्यतिकै रह्यो। र लामखुट्टेले टोकेर लाग्ने रोगहरू चाहिँ को संक्रमण हुन सक्ने र बढ्न सक्ने सम्भावना पनि त्यतिकै रह्यो। त्यस कारणले सबभन्दा पहिले रोकथामको लागि चाहिँ हामी सबैले आफ्नो आफ्नो व्यक्तिगत तर्फबाट, आफ्नो घरको तर्फबाट, आफ्नो समाजको तर्फबाट पनि बनाले सचेत भएर गर्न सक्यौँ भने बल्ल स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गरेका पहलहरू र कार्ययोजनाहरू सफल हुने हुन्। र अर्को कुरा, यो समयमा कुनै पनि कारणले यदि तपाईँलाई उच्च ज्वरो आयो, टाउको दुख्यो, वाचे बनाले चाहिँ बान्ता भयो, वाचे बनाले वाकवाकी लाग्यो, वाचे बनाले आँखाको गेडी नसहने गरी चाहिँ दुख्यो र साथसाथै उच्च ज्वरो आयो भने र तपाईँका चाहिँ माउसपेसी र जोर्नीहरू दुखे भने चाहिँ तपाईँले चाहिँ मलाई चाहिँ पक्कै पनि चाहिँ डेङ्गु हुन सक्छ है भनेर चाहिँ शङ्का गर्नुपर्छ। र त्यो शङ्का गरिसकेपछि यदि कुनै कारणवश तपाईँलाई अझ बारम्बार बान्ता भइरह्यो, सहनै नसक्ने गरी पेट दुख्ने भयो, अति आलस्य भयो र नाक गिजा जस्ता अङ्गबाट रक्तस्राव हुन थाल्यो भने यो चाहिँ मलाई जटिल अवस्था हो भनेर तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ। त तर डेङ्गुमा एउटा हामी सबैले बुझ्ने के हो भने ज्वरो आइसकेपछि ज्वरो चाहिँ भन्नाले तिन दिन जतिमा चाहिँ भन्नाले घट्ने गर्छ, कम हुने गर्छ, र त्यो घटिसकेपछि 48 आवर्स भन्छौँ, त्यो भनेको दुई दिनसम्म चाहिँ अलिकति जटिलता हुन सक्ने रिस्क हुन्छ, त्यसमा सचेत हुनुपर्छ। किनभने ज्वरो चाहिँ भन्नाले घटिसक्यो आइसक्यो भनेर हामीले त्यसमा चाहिँ लापरवाही गर्यौँ भने त्यसको जटिलताले थप समस्या चाहिँ निम्त्याउन सक्ने हुन्छ र त्यो जटिलताको रिस्क पनि थप दुई दिन रहन्छ। यो सबै हामीले चाहिँ बुझ्न सक्यौँ भने सम्भवतः भरसक डेङ्गु चाहिँ सङ्क्रमण हुन पाउँदैन, र यदि चाहिँ भन्नाले डेङ्गु सङ्क्रमण भइहाल्यो भने पनि हामीले चाहिँ सुरुमै निदान गर्न सक्छौँ, र सुरुमै निदान भयो भने चाहिँ घरमै आराम गरेर बस्न सक्यौँ भने यसबाट हुने जटिलता र मृत्युलाई पनि हामी सबै मिलेर न्यूनीकरण गर्न सक्छौँ। र लामखुट्टेजन्य रोगहरूबाट जोगिनको लागि चाहिँ अझ विशेष त डेङ्गु भन्छु को टोकाइबाट चाहिँ लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने भएको हुनाले हामी बाहिर निस्किँदा पुरा बाहुला भएका चाहिँ कपडाहरू चाहिँ लगाउने, त्यसपछि घरमा पनि मस्किटोलाई भगाउन सक्ने, चाहे त्यो मलम होस्, चाहे त्यो लिक्विड होस्, चाहे त्यो रिपेलेन्ट भन्छौँ मस्किटो रिपेलेन्ट, त्यो चाहिँ उनीहरूले प्रयोग गर्नुपर्छ। र चाहिँ हाम्रा घर वरिपरि चाहिँ चाहे त्यो करेसा बारी होस्, चाहे त्यो उनीहरूले चाहिँ छत होस्, त्यहाँ त्यहाँ कहीँ पनि पानी जम्ने स्थिति चाहिँ सिर्जना नहोस्। र यदि तपाईँले पानी भण्डारण गर्नुभएको छ खाने पानीको लागि वा लुगा धुनको लागि भने त्यसलाई छोपेर मात्र राख्ने, र हरेक हप्ता चाहिँ त्यो खाने पानी भण्डारण गरेको भाँडोलाई चाहिँ फर्काएर घुमाएर चाहिँ तपाईँले चाहिँ सुक्खा बनाएर फेरि चाहिँ पानी चाहिँ जम्मा गर्ने गर्नुभयो भने यो वर्षायाममा अझ विशेष गरी मनसुनको समयमा देखिने चाहिँ भन्नाले डेङ्गु लगायतका चाहिँ रोगहरूबाट हामी रोकथाम गर्न सक्छौँ र हामीलाई सङ्क्रमणले हुने जुन धनजनको क्षति छ त्यसलाई चाहिँ रोक्न सक्छौँ।
स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार कुन कुन जिल्लामा अहिले डेङ्गु संक्रमणको जोखिम बढी मात्रामा रहेको छ, बिरामीहरू अस्पताल हुने क्रम के कस्तो रहेको छ डाक्टर साहब?
तुलनात्मक रूपमा चाहिँ जहाँ चाहिँ जनसङ्ख्या अझ विशेष गरी तराईका जिल्लाहरूमा बढी देखेको छ, र जिल्ला वाइज भन्नुभयो अहिले सबभन्दा बढी संक्रमण चाहिँ काठमाडौँमा देखेको र त्यसपछि झापामा देखेको छ। तर अहिलेसम्म चारवटा जिल्लामा मात्रै डेङ्गु संक्रमण चाहिँ नदेखेको, ती जिल्लाहरूमा जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ परेका छन्। तर तिनी जिल्लाहरूमा पनि केही दिनपछि केही समयपछि चाहिँ डेङ्गु संक्रमण चाहिँ नदेखेला भनेर भन्न सकिने स्थिति छैन।
यहाँले यसअघि पनि भनिसक्नु भएको छ यस वर्ष विगत वर्षको भन्दा बढ़ी नै मात्रामा पानी पर्न सक्ने सम्भावना पनि रहेको छ, जसलाई जल तथा मौसम विज्ञान विभागले पनि भनिरहेको छ। अब विगत वर्ष भन्दा यस वर्ष डेंगू रोगको संक्रमण त्यही कारण पनि झनै बढ़ी हुने आकलन स्वास्थ्य मन्त्रालयले गरेको छ, र यसको तयारीका लागि स्वास्थ्य मन्त्रालयले के कस्ता कदमहरू अगाडि सारेको छ?
स्वास्थ्य मन्त्रालयले विभिन्न सरकारवाला निकायहरूसँग विभिन्न चरणमा छलफल र तयारीहरू चाहिँ गरेको छ। त्यही अनुसार चाहिँ प्रदेश स्तरका स्थानीय तहका सरकारहरूसँग पनि विभिन्न चाहिँ छलफल र चाहिँ जुम मिटिङहरू गरेर उहाँहरूलाई चाहिँ कार्ययोजना बनाई त्यही अनुसार काम गर्न पनि मैले भनिसकेको छ। र अर्को कुरा जुन चाहिँ 133 चाहिँ स्थानीय तह जहाँ चाहिँ विगतमा चाहिँ डेङ्गु संक्रमण धेरै देखिएको थियो तीहरूलाई चाहिँ विशेष कार्ययोजना बनाएर चाहिँ काम गर्न पनि भनिसकेको छ। र स्वास्थ्य मन्त्रालयले हरेक स्थानीय तहमा चाहिँ द्रुत प्रतिकारले टोली पनि समिति पनि गठन गरेर टोली पनि गठन गरिसकेको छ, र केही कारणवश महामारी भयो भने त्यो द्रुत प्रतिकारले टोलीले चाहिँ त्यही अनुसार चाहिँ कार्य गर्नेछ। र अर्को कुरा हरेक हाम्रो भन्दा रणनीतिक स्थानहरूमा महामारी चाहिँ भन्नाले चाहिँ फैलिँदा चाहिन सक्ने अति आवश्यक औषधिहरू सरसामानहरूको भण्डारण पनि तयारी अवस्थामा राखेको छ, गरेको छ। र विशेष गरी डेङ्गु हैजा जस्ता किटहरू निदान गर्नलाई पनि त्यही अनुसार चाहिँ तयारी अवस्थामा बसेको छ। र साथसाथै अहिले पनि स्थानीय तह र हाम्रा महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो महामारीको तयारीको लागि र प्रतिकारको लागि चाहिँ हामीले दिनुपर्ने जुन ओरिएन्टेसन हो, तालिम हो, त्यो चाहिँ सम्पन्न गरिसकेका छौँ। र चाहिँ यदि कुनै कारणवश महामारी वा केही भयो भने तुरुन्तै त्यो मोबिलाइज गरेर काम गर्न सक्ने गरी चाहिँ पर्सि कार्य गर्ने गरी चाहिँ तयारी छु, तयारीमा छु।
यो डेंगु संक्रमण भइसकेपछि कुनै पनि व्यक्तिले के गर्ने, तुरुन्तै अस्पताल जाने हो वा कुनै घरेलु उपचारको विधि पद्धति हुन्छ, के कुरा खाने के कुरा नखाने, त्यो विषयमा भनिदिनुहोस् न।
सबभन्दा पहिले हामीलाई चाहिँ डेंगु भनेर संक्रमण निदान भए पनि नभए पनि, यदि तपाईँलाई आलस्य छ, ज्वरो छ, टाउको दुखेको छ भने भरिसके घरमा चाहिँ आराम गरेर बस्ने, झोलिलो चिजहरू बढी खाने, समय अनुसारका ताजा फलफुलहरू चाहिँ खाने, दुध तथा दुग्धजन्य पदार्थहरू खान पाइयो, र ज्वरो कम गर्नलाई वा दुखाइ कम गर्नलाई प्यारासिटामल बाहेक बाँकी अन्य मेडिसिनहरू चाहिँ सेवन गर्नु हुँदैन, किनभने त्यसले झन् थप जटिलता र रक्तचापको चाहिँ सम्भावना बढाउँछ। त्यो भएर बजारमा पाइने ब्लुफिन, एस्पिन जस्ता चिजहरू चाहिँ खान मिलेन, त्यो चाहिँ कसैले पनि नखाइदिने। प्यारासिटामल बाहेक बाँकी अरू चाहिँ दुखाइ वा ज्वरो चाहिँ कम गर्नलाई चाहिँ मेडिसिन प्रयोग नगर्ने, र यदि कुनै कारणवश मैले पहिले पनि यहाँहरूलाई भनिसके, त्यति गर्दा गर्दै पनि तिन दिनसम्म वा त्यो दबाई खाइसकेपछि र तपाईँले चाहिँ पालीपट्टी लाएर आराम गर्दा, घरेलु चिज खाँदा पनि तपाईँको चाहिँ ज्वरो चाहिँ घटेन, तपाईँको पीडा चाहिँ घटेन, अत्यधिक दुखाइ भयो वा चाहिँ बान्ता भयो भने चाहिँ तपाईँ चाहिँ तुरुन्तै स्वास्थ्य संस्था गएर चाहिँ चिकित्सकसँग परामर्श लिनुपर्छ, र उहाँले दिएको सल्लाह अनुसार थप दबाई खाने वा त्यही अस्पताल चाहिँ भर्ना भएर औषधि गर्ने, त्यही अनुसार चाहिँ काम गर्नुपर्छ।
खास गरी वर्षायामको समयमा हैजा, टाइफाइड, भाइरल, जन्डिस, निमोनिया लगायतका रोगहरूको संक्रमणको जोखिम हुने सम्भावना पनि उत्तिकै हुन्छ। वर्षायाममा यी रोगहरूको जोखिम किन हुन्छ, यस्ता रोगहरूबाट बच्न चाहिँ के गर्नु पर्ला, डेंगू सहित अन्य रोगहरूको संक्रमणको जोखिम पनि यो समयमा बढी हुने गरेको भनिन्छ नि?
हो, किनभने प्राय जसो वर्षाको बेलामा, अझ मनसुनको बेलामा हामी कहाँ चाहिँ खाने खाना र पानीको शुद्धताले गर्दा यस्ता रोगहरू चाहिँ मलाई बढी चाहिँ किनभने पानी धेरै परिसकेपछि पानीका जुन हाम्रा मुहानहरू हुन् तिनी मुहानहरू प्रदूषित हुन्छन्, र मुहानको भन्दा वरिपरि चाहिँ पशु पक्षीले वा मानिसले गरेका दिसापहरू पिसाबहरू चाहिँ पानीले बगाएर मुहानमा लग्छ, त्यो गर्दा चाहिँ खानेपानी चाहिँ भन्दा प्रदूषण हुन जान्छ। र त्यस्तै गरी तपाईँले चाहिँ खाने खानाहरू पनि, किनभने यो मौसममा चाहिँ गर्मी छ, गर्मी भएको हुनाले गरिष्ठ खानाहरू, नधोएका खानाहरू, नपाकेका खानाहरू खाँदाखेरि त्यो खानाको माध्यमबाट पनि संक्रमण हुने गर्छ, र त्यस कारणले गर्दा झाडा पखाला, हैजा जस्ता चिजहरू चाहिँ देखिने गरेका हुन्। यी सबैबाट चाहिँ जोगिने उपाय भनेको तपाईँले प्रयोग गर्ने पानी, चाहे जुनसुकै मुहानको होस् वा झारको होस् वा तपाईँले चाहिँ खाने गरेको चाहिँ भनेर इनारको होस्, जुनसुकैको भए पनि उमालेर मात्र सेवन गर्ने बानी गरिदिनुभयो भने यस्ता चाहिँ पानीजन्य रोगहरूबाट चाहिँ जोगिन सकिन्छ। र अर्को कुरा, तपाईँले खाँदा जुनसुकै खानेकुरा पनि पखालेर र पकाएर मात्र भने खाने गर्नुभयो भने पनि तपाईँले भनेका जस्ता यस समयमा देखिने चाहिँ रोगहरूबाट जोगिन सकिन्छ। र यस समयमा चाहिँ अर्को समस्या भनेको विपद हो, किनभने बाढी, पहिरो जस्ता विपदहरू जाँदा प्रायः जसो मानिसले खानपान र जीवनशैली जुन आफ्नो चलिरहेको हुन्छ त्यसमा चाहिँ अलिकति परिवर्तन हुन जान्छ, त्यो परिवर्तन हुन जान्छ। र अर्को चाहिँ भन्नाले सम्बन्धित व्यक्तिलाई चाहिँ मानसिक चिन्ता पनि हुने भावनाले यस्ता रोगहरूले चाहिँ थप अझ बढी चाहिँ संक्रमण गरी जटिलता गर्ने र कहिलेकाहीँ चाहिँ मृत्युसम्म निम्तान गर्ने।
अब वर्षायामको समय छ, विपदका घटनाहरू पनि हुने गरेका छन् विगत वर्षहरूलाई हेर्दाखेरि, यस्तो अवस्थामा समेत सरुवा रोगको संक्रमण बढी फैलिने सम्भावना पनि हुन्छ, यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले के कस्ता तयारी गरिरहेको छ डाक्टर?
हामीले विगतका वर्षमा जस्तै तयारी चाहिँ प्रतिकारका टोलीहरू र त्यही अनुसारका सम्पूर्ण तयारी अवस्थामा राखेका छौँ, र साथसाथै अझ यो पटक चाहिँ जल तथा मौसम विज्ञान विभाग, त्यसपछि हाम्रो चाहिँ प्राधिक एनडिआरआर एमएलए पनि प्रोजेक्सन गरेको हुनाले, र कुन कुन ठाउँमा जोखिम समूह छ भनेर चाहिँ मैले उहाँहरूले चाहिँ दिएको हुनाले ती ती स्थानहरूमा चाहिँ हाम्रा चाहिँ टोलीहरू, हाम्रा योजनाहरू, हाम्रो प्रतिकारहरू चाहिँ सबै तयारी अवस्थामा छौँ। र स्थानीय तह पहिलो सरकार भएको हुनाले उहाँहरूलाई त्यही अनुसार सक्रिय बनाएका छौँ र उहाँहरूले त्यही अनुसार चाहिँ प्लानहरू बनाउनु भएको छ र स्टोरहरू गर्नुभएको छ, टोलीहरू गठन गर्नुभएको छ। यदि उहाँहरूले गर्न नसक्ने स्थिति भयो भने त्योभन्दा माथिल्लोमा प्रदेश सरकार पनि तयारीमा छ र अझ माथि सङ्घीय सरकार पनि हर समय चाहिँ उहाँहरूसँग सम्पर्क रही उहाँहरूलाई सहयोग गर्न चाहिँ तयार रहेको चाहिँ जानकारी गराउन चाहन्छु।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी डेंगू रोग वर्षायाममा बढ़ी मात्रामा हुने अन्य सरूवा रोगको जोखिम, रोग नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको तयारी लगायतका विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गरिरहेका छौं। कुराकानीलाई थप अगाडि बढ़ाउन राख्छ, जस्तो मैले प्रसंग पनि थोरै परिवर्तन गर्न चाहे, गत जेठ 19 गते सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्य क्रियाका लागि लामो समयसम्म पालो फर्खनु पर्ने जुन अवस्था थियो त्यो अवस्था अन्त्य गर्नका लागि एउटा अध्ययन समिति बनाएको थियो उच्च स्तरीय। त्यो समितिले प्रतिवेदन बुझाए बुझाएन र त्यो प्रतिवेदन बुझाएको अथवा त्यो प्रतिवेदनका क्रममा के कस्ता कुराहरू औल्याएको छ त्यो विषयमा केही छ कि डाक्टर?
विगत लामो समयदेखि सरकारी अस्पतालहरूमा बिरामीहरूको चाप भने परिरहेको र त्यही अनुसार शल्य क्रियाको लागि लामो समय पर्खिन गरेको भन्ने यस मन्त्रालयमा चाहिँ विभिन्न तह र तस्ताबाट गुनासोहरू आएको र त्यही अनुसार ती कामहरू चाहिँ उनीहरूले भएको तर त्यो त्यति चाहिँ उनीहरूले सफलतापूर्वक हुन नसकेको हुनाले अब मन्त्रालयको 12 तहको अतिरिक्त सचिवको नेतृत्वमा छलगत अनुगमन गरेरै एउटा चाहिँ रिपोर्ट दिनुहोस् र तत्काल चाहिँ गर्न सकिने के छ, मध्यमकालीन के छ र दीर्घकालीन चाहिँ के गरेर चाहिँ शल्य क्रियाको लागि पालो फर्कने चिज र हाम्रो बहिरङ्ग सेवामा पनि उपचार गर्नको लागि लाइन लाग्नु पर्ने चिजलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर एउटा समिति गठन भएको थियो। त्यो समितिले केही स्थानहरू अझ विशेष गरी काठमाडौँका र केही चाहिँ काठमाडौँभन्दा बाहिरका अस्पतालहरू जहाँ यो समस्या थियो ती चिजहरूको थलगत अध्ययन गरेर रिपोर्ट चाहिँ मन्त्रीज्यूलाई चाहिँ माननीय मन्त्रीज्यूलाई पेश गरिसकेको छ। माननीय मन्त्रीज्यूले चाहिँ हाम्रो सचिवज्यूहरू र अरूहरूलाई चाहिँ तपाईँहरूको चाहिँ मिटिङमा राखेर चाहिँ छलफल गर्नुहोस् र के चाहिँ तत्काल गर्न सकिने हो, के त्यसमा अझ छुट्न गएको छ त्यो चिजलाई चाहिँ हेरेर त्यही अनुसार कार्यान्वयनमा लग्नुहोस् भनेर भनिसक्नु भएको छ। त्यही अनुसार चाहिँ अहिले हाम्रो चाहिँ सचिवज्यूहरूले त्यो रिपोर्ट चाहिँ अध्ययन गरिदिनु भएको छ र अब सम्भवत यही हप्ता एउटा चाहिँ सिनियर म्यानेजमेन्ट टिममा चाहिँ त्यो सबै चाहिँ भन्दा रिपोर्ट चाहिँ राखेर अध्ययन गरेर त्यही अनुसार कार्यान्वयनमा लग्ने गरी चाहिँ तयारी गरेको छ।
खास गरी आम सर्वसाधारणको भरोसाका रूपमा रहेका सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन विगतदेखि नै सकसपूर्ण एउटा अवस्था देखिन्छ। अझ शल्यक्रिया गर्नु पर्यो भने त वर्षौंसम्म कुर्नुपर्ने बाध्यता पनि रहिआएको छ। यो अवस्थालाई चिर्न नसक्नुको कारण चाहिँ के होला तपाईँको बुझाइमा?
सबभन्दा ठूलो भनेको चाहिँ हामी कहाँ चाहिँ विगत चाहिँ 30-40 वर्षदेखि जनशक्ति नथपिनु सबभन्दा ठूलो कारण हो, किनभने नेपालको जनसङ्ख्या 1 करोड भएको बेला भएको जनशक्ति नेपालको जनसङ्ख्या अहिले 3 करोड पुगिसक्यो र त्यसको साथसाथै त्यस बेलाको खानपान जीवनशैलीले गर्दा चाहिँ बिरामी हुने दर कम थियो भने अहिले हाम्रो चाहिँ खानपान जीवनशैलीले गर्दा बिरामी हुने दर पनि बढेको छ र साथसाथै नसाप्ने रोगहरू र नयाँ नयाँ रोगहरूको पनि नेपालमा चाहिँ देखिन थालेका छन् र अर्को कुरा हामी कहाँ चाहिँ भन्नाले विश्व ज्यादै भन्नाले चाहिँ अहिले यो टेक्नोलोजीको कारणले गर्दा विभिन्न कारणले गर्दा नजिक भएको हुनाले विश्वमा हुने जुन चाहिँ पद्धतिहरू उपचारहरू मेडिसिनहरू सबै चाहिँ तुरुन्तै केही घन्टामै नेपालमा पनि देखिन थाल्ने र त्यसको चाहिँ प्रयोग गर्न थालेको कारणले हुँदा हामीले चाहे जतिको चाहिँ जनशक्ति नबढ्नु त्यही अनुसारको प्रविधिको चाहिँ सरसामानहरूको चाहिँ सरकारी अस्पतालहरूमा चाहिँ नहुनु कारणले गर्दा चाहिँ यो समस्या देखिएको। तथापि सँगसँगै केही अस्पतालहरूमा हामीले डिजिटल सिस्टम पनि सुरु गरिसकेका छौँ, त्यही अनुसार त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सक्यौँ भने टिकट लिनलाई पनि लाइन लाग्नुपर्ने, बहिरङ्गमा पनि लाइन लागेर बस्नुपर्ने, त्यसपछि हामीले शल्यक्रियाको लागि पनि पालो कुरेर बस्नुपर्ने चिजलाई चाहिँ सम्भवतः हामीले न्यूनीकरण गर्न सक्छौँ। र अर्को कुरा सँगसँगै अब सरकारी अस्पतालमा काम गर्ने चिकित्सक र स्वास्थ्य कर्मीहरूलाई अलिकति सेवा सुविधा बढाएर र उहाँहरूलाई चाहिँ प्रोत्साहन गरेर पनि चौबिसै घन्टा अस्पतालमा रहन सक्ने गरी व्यवस्था गर्न सक्यौँ भने अहिले चलिरहेको दिनभरिको मात्रै शल्यक्रियाको पालो अब बिहान पनि साँझ पनि र केही सिस्टममा राति पनि चलाउन सक्यौँ भने सम्भवतः तपाईँले भनेका कुराहरू चाहिँ सबै सम्बोधन हुन्छन् भन्ने गरी चाहिँ मन्त्रालयमा छलफल भइरहेको छ।
पछिल्लो समय एउटा अर्को कुरा पनि आइरहेको छ, स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव देखिनुको मुख्य कारण चाहिँ अवसरको खोजीमा पलायन हुने जुन अवस्था रहेको भनिएको छ, यसले के कस्तो अवसर पारेको छ? कुनै तथ्य तथ्याङ्क अथवा स्वास्थ्य मन्त्रालयको जानकारीमा के छ यो विषयमा?
होइन, यो विषयमा स्वास्थ्य मन्त्रालयलाई पूर्ण जानकारी छ र संवेदनशील पनि छ। त्यही भएर हरेक जस्तो संसदीय समितिहरूमा, हरेक जस्तो प्रधानमन्त्री कार्यालयको बैठकहरूमा र अन्य चाहिँ सरकारवालाहरूसँग बस्दा हामीले चाहिँ बारम्बार जनशक्तिको भन्ने कुरा चाहिँ उठाइरहेका छौँ। तर पलायन हुनुको त कारण चाहिँ विदेश जान चाहेर होइन, बाध्यता भएर हो। किनभने एक सरकारी सेवामा चाहिँ दरबन्दी ज्यादै कम छ, जसले गर्दा चाहिँ उहाँहरूले चाहेर पनि सरकारी सेवामा चाहिँ प्रवेश गर्न सक्नुभएको छैन। दोस्रो चाहिँ देशमा चाहिँ संहिता आइसकेपछि प्रदेश लोक सेवाहरू सबै सक्रिय भएका छैनन् र भने स्थानीय तहमा र प्रदेशमा खाली भएका चाहिँ दरबन्दीहरूमा पनि पूर्ण रूपमा चाहिँ जनशक्ति चाहिँ लिइएको छैन। र चाहिँ अर्को कुरा, नेपालमा प्रायः जसो स्वास्थ्य संस्था शान्ति क्षेत्र भने तापनि शान्ति क्षेत्र कहिले भएनन्, सुरक्षाको कुरा आयो। आखिरमा दिन रात नभनी भात परिवार भात नखाई परिवार सेवनाले चाहिँ लाई पनि समय नदिएर चाहिँ बिरामीको लागि त कति तापनि यदि कुनै कारणवश बिरामीलाई तलमाथि भयो वा कसैलाई केही शङ्का लाग्यो भने चाहिँ जुन किसिमको चाहिँ तोडफोड र ज्यादती हुन्छ त्यो ज्यादतीको कारणले गर्दा पनि विदेश पलायन सेवनाले बढिरहेको छ। र अर्को कुरा, कुनै पनि संस्थामा काम गर्नलाई र मोटिभेसन पनि हुन्छ। मोटिभेसन भनेको उसको परिवारको चाहिँ शिक्षाको ग्यारेन्टी, उसको खानपिनको ग्यारेन्टी जस्तो कुरा नहुँदाखेरि, त्यो नपुग्दाखेरि पनि त्योभन्दा राम्रो मौका कहाँ पाइन्छ भनेर खोज्दै जाँदा स्वास्थ्यकर्मी र चिकित्सकहरू विदेश पलायन हुनु परेको। र कहिले काहीँ चाहिँ यदि उस्तै किसिमले दरबन्दी पनि नथपिने, मोटिभेसन पनि नहुने, सेवा सुविधा पनि नहुने हो भने हामीले भन्ने गरेका जुन बेसिक हस्पिटल भन्ने खोल्दैछौँ नि, नेपालको संविधानले दिएको मौलिक हक भनेर हरेक स्थानीय तहमा चाहिँ बेसिक हेल्थ सर्भिस दिनको लागि चाहिँ खोलिएका हस्पिटलहरूमा भोलि स्वास्थ्यकर्मी र अरू विशेष गरी चिकित्सक विदेशबाट नै ल्याउनु पर्ने हो कि भनेर स्वास्थ्य मन्त्रालयलाई चाहिँ चिन्ता लागेको छ। र त्यही अनुसार चाहिँ आफ्नो पहिरो पनि लबिङहरू पनि गरिरहेको छ र यहाँहरूलाई पनि त्यस किसिममा चाहिँ संवेदनशील भएर लेखिदिनु हुन, बोलिदिनु हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हार्दिक अनुरोध पनि गर्दछ।
यहाँले भनेका समस्याहरू समाधानका लागि कुन निकायले के काम गर्नु पर्ला त त्यसो भए?
सबभन्दा पहिले हाम्रो चाहिँ राष्ट्रको चाहिँ चौथो अङ्ग जुन भन्न पहरेदार भन्छौँ, सञ्चारकर्मी वा पत्रकारहरूले चाहिँ यस विषयमा संवेदनशील भएर मात्रै रिपोर्ट गरिदिन पर्यो। कुनै पनि घटना घटिसकेपछि त्यसका कानुनी भन्नाले उपचार छन्, त्यसकारणले कानुनी उपचारको लागि चाहिँ पहल गर्न सम्बन्धित चाहिँ पीडितवालाहरूलाई पनि भन्नाले चाहिँ बाटो देखाइदिनु पर्यो। र यहाँहरूले चाहिँ रिपोर्टिङ गर्दाखेरि पनि सिधै हेडलाइन चाहिँ स्वास्थ्यकर्मीको लापरवाहीले, चिकित्सकको लापरवाहीले भनेर नभनेर जे घटना हो दुवै तर्फको चाहिँ राय लिएर मात्रै रिपोर्टिङ गरिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ। र साथसाथै जनशक्ति र दरबन्दी थप गर्नको लागि चाहिँ नेपाल सरकार प्रधानमन्त्री कार्यालय र विशेष त अझ अर्थ मन्त्रालयलाई यहाँहरूले चाहिँ भन्नाले लबिङ गरिदिनु पर्यो। र हरेक तह र संस्थाका जनप्रतिनिधिहरूले पनि त्यही अनुसार चाहिँ बिरामी हुँदा मात्रै चिकित्सक चाहिने होइन कि भोलि चाहिँ भने ज्यादै सिरियस भएपछि चाहिँ ट्रिटमेन्ट गर्न पनि चिकित्सक चाहिन्छ भन्ने सोचेर चाहिँ त्यही अनुसार चाहिँ भन्नाले यहाँहरूले पनि दरबन्दी सिर्जना गर्नलाई चाहिँ र उहाँहरूलाई सेवा सुविधा दिनलाई पनि यहाँहरूको चाहिँ लगिङ चाहिँ थप चाहियो। र अर्को कुरा, हरेक सांसदहरू र हरेक जनताहरूलाई चाहिँ हाम्रो स्वास्थ्यको ग्यारेन्टी गर्ने भनेको स्वास्थ्य संस्थाहरू हुन्, किनभने मानिस जन्मले पनि स्वास्थ्य संस्थामा हो, मृत्यु हुने पनि स्वास्थ्य संस्थामा हो। यदि कुनै मानिसको घरमा वा चाहिँ बाटोमा अन्यत्र मृत्यु भयो भने त्यहाँ चाहिँ स्वास्थ्य सेवाको पहुँच पुगेको रहन्छ भनेर विश्वले त्यसरी लिने गर्छ। त्यस कारणले स्वास्थ्य संस्थामा केही जटिलता भयो वा चाहिँ भन्नाले मृत्यु भयो भन्नेमा लापरवाही होइन, त्यहाँ स्वास्थ्य सेवाको पहुँच पुगेको भन्ने चाहिँ न्युज हो भन्ने किसिमले चाहिँ सबैले बुझिदिन पर्यो। र अर्को कुरा तपाईँलाई यदि किनभने स्वास्थ्य कर्मी चिकित्सकहरूले गरेको
हुन्छ हुन्छ, हामी कार्यक्रमको अन्त्यमा आएका छौँ। यहाँका महत्वपूर्ण विचारहरूको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु।
हस्, यहाँहरूलाई पनि धन्यवाद, यहाँहरूको चाहिँ पहिरो पनि जारी रहोस्। हस्, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले स्वास्थ्यसँग सम्बन्धित रहेर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।